الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، قیامت کا دن میرے سب سے زیادہ قریب وہ شخص ہوگا جس نے دنیا میں رہتے ہوئے مجھ پر کثرت سے درود پڑے ہوں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، یہ ہے پروگرام درس تراوی اور ہم آپ کو اس میں خوش آمدید کہتے ہیں. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجیے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عمله، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، ہم بات کریں گے آج قرآن پاک کے 17ویں سپارے کے بارے میں. اس پارے کے شروع میں ہی وقت حساب کے نزدیک آنے کا ذکر ہے، اللہ تبارک و تعالی کے وحدہ لا شریک ہونے پر دلیل بھی دی گئی، اور حضرت داود علی نبینا و علی صلاۃ والسلام کا واقعہ بھی مذکور ہے. حضرت سلیمان علی نبینا و علیہ الصلوۃ والسلام کو جو اللہ تبارک و تعالی نے انعامات عطا فرمائے ان کا ذکر، اور حضرت ایوب علی نبینا و علیہ الصلوۃ والسلام کی آزمائش کا بھی ذکر ہے. حضرت یونس علیہ السلام کا واقعہ اور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم سارے عالم کے لیے رحمت بن کر آئے ہیں، اس کا بھی ذکر موجود ہے. قیامت کی ہولناکیاں، تعمیر کعبہ و اعلان حج، قربانی کا مقصد اور نظام کائنات میں غور کرنے کی دعوت دی گئی. اسلام کی تعلیمات جو ہیں وہ ہمیشہ کے لیے ہیں، اور باطل معبودوں کا رد بھی اس سورہ مبارکہ میں کیا گیا ہے. شروع میں ہی سورۃ الانبیاء ہے، مکہ مکرمہ میں نازل ہوئی. اس سورہ مبارکہ میں 7 رکوع ہیں اور 112 آیات بینات ہیں. چونکہ اس سورہ مبارکہ میں بکثرت حضرات انبیاء کرام علیہ الصلوۃ والسلام کا تذکرہ ہے، اسی وجہ سے اس سورہ مبارکہ کا نام سورۃ الانبیاء رکھا گیا. مثال کے طور پہ حضرت موسیٰ علیہ السلام کا ذکر ہے، حضرت عیسیٰ علیہ السلام کا ذکر ہے، حضرت ہارون علیہ السلام، حضرت لوط علیہ السلام، حضرت ابراہیم خلیل اللہ علی نبینا و علیہ الصلاۃ والسلام، اور یوں ہی حضور نبی پاک صلی اللہ علیہ وسلم کا بھی بالخصوص ذکر موجود ہے. شروع میں ہی بتا دیا گیا کہ وقت حساب قریب ہے. اللہ رب العزت ارشاد فرماتا ہے، اقترب للناس حسابهم وهم في غفلة معرضون، لوگوں کا حساب قریب آ گیا اور وہ غفلت میں منہ پھیرے ہوئے ہیں. تو ان ابتدائی آیات بینات میں دنیا کی زندگی کے زوال کا منظر پیش کیا گیا، اور بتایا گیا کہ قیامت کا وقوع اور حساب کا جو وقت ہے یہ قریب آ گیا ہے، لیکن لوگ ان ہولناکیوں سے بالکل کل غافل نظر آتے ہیں. اللہ کریم ہم سب کی غفلت کو دور فرمائے، اور موت سے پہلے سدھرنے والا بنائے، نیک اعمال کی توفیق دے. اللہ تبارک و تعالی وحدہ لا شریک ہے، اس پر بھی دلیل دی گئی، اور بتا دیا گیا کہ آسمان و زمین کے نظام کا بہترین اور معتدل ہونا ये इस बात की तरफ इशारा कर रहा है कि कायनात को चलाने वाला वहदहू ला शरीक है। अगर इस निजाम को चलाने वाली एक से ज्यादा बा इख्तियार शख्सियात होती तो दुनिया का निजाम जो है वो दरम भरम होकर रह जाता। लौ कान फीहिमा आलिहतुन इल्लल्लाहु लफसदता फसुबहानल्लाहि रब्बिल अर्शि अम्मा यसिफून। अगर आसमान और जमीन में अल्लाह के सिवा और माबूद होते तो जरूर आसमान और जमीन तबाह हो जाते, तो लोगों की बनाई हुई बातों से अल्लाह पाक है जो अर्श का मालिक है। दुनिया फना होने वाली है और इसमें हर चीज का फना होना यह यकीनी है, लिहाजा इसमें दिल ना लगाओ और ना ही इस दुनिया के अजायब व गराइब और इसकी आराइशों पर जानो दिल से फिदा हो जाओ, कुर्बान हो जाओ, बल्कि अल्लाह तबारक व ताला ने तो ये चीजें तुम्हारी आजमाइश के लिए पैदा की हैं, लिहाजा अपनी अबदी जिंदगी पर नजर रखते हुए उसी की तैयारी करने की फिक्र करनी चाहिए और उसी की तैयारी में लग जाना चाहिए। वमा जअलना लिबशर मिन कब्लिकल खुल्द अफइन मित फहुमुल खालिदून कुल्लु नफ्सिन ज़ाइक़तुल मौत वनबलूकुम बिश्शर वल खैर फितना व इलैना तुरजऊन। इरशाद फरमाया, और हमने तुमसे पहले किसी आदमी के लिए दुनिया में हमेशा रहना न बनाया, तो क्या अगर तुम इंतकाल फरमाओ तो ये दूसरे लोग हमेशा रहेंगे? हर जान मौत का मजा चखने वाली है, मौत का जायका चखने वाली है, और हम बुराई और भलाई के जरिए तुम्हें खूब आजमाते हैं और हमारी ही तरफ तुम लौटाए जाओगे। वनबलूकुम बिश्शर्री वल खैरी फितना व इलैना तुरजऊन। हजरत दाऊद आला नबीना व अली सलातु वस्सलाम का वाकया बयान किया गया आयत नंबर 78 में। अल्लाह तबारक व ताला ने इरशाद फरमाया कि महबूब सल्लल्लाहु अलैहि वसल्लम, आप हजरत दाऊद और हजरत सुलेमान अलैहिम सलातु वस्सलाम का वो वाकया याद करें जब वो दोनों खेती के बारे में फैसला कर रहे थे, जब रात के वक्त कुछ बकरियां लोगों की थी वो किसी के खेत में चली गई और उनके साथ कोई चराने वाला ना था, वो सारी की सारी खेती खा गई। तो ये मुकदमा जो था हजरत दाऊद अला नबीना वाली सलातु वस्सलाम की बारगाह में चला गया। आपने ये फैसला किया कि चूंकि ये बकरियां खेती खा गई हैं, अब इन बकरियों की जो कीमत है वो खेती के बराबर है, इस वजह से ये बकरियां खेती वाले को दे दी जाए। अल्लाह फरमाए तो, और हम इस फैसले का मुशाहदा कर रहे थे और हमने वो मामला हजरत सुलेमान अलैहिस्सलाम को समझा दिया। पहले हजरत दाऊद अलैहिस्सलाम की खिदमत में, तो हजरत सुलेमान अलैहिस्सलाम के सामने फिर पेश हुआ, तो आपने फरमाया फरीकैन के लिए इस फैसले में मजीद और भी आसानी की जा सकती है, यानी मुश्किल को दूर करके आसानी की शक्ल बनाई जा सकती है। उस वक्त हजरत सुलेमान अला नबी नवाली सलातो सलाम की जो उम्र मुबारक थी वो कमोवेश 11 साल की थी। तो हजरत दाऊद अलैहि सलाम ने आपसे फरमाया, आपके जो अब्बा जान हैं, कि वो सूरत बयान करें कि वो कौन सी है जो इससे भी आसान है। हजरत सुलेमान अलैहि सलाम ने ये तजवीज पेश की कि जो बकरियों वाला है वो उस जमीन पर काश करे कि जिसकी काश को ये बकरियां खा गई। ये काश करता रहेगा उस वक्त तक कि जब तक फसल दोबारा उतनी हो जाए जितनी आज थी, यानी बकरियों के खाने के वक्त जो फसल थी जितनी थी उतनी हो जाए, और तब तक इन बकरियों का जो दूध है वो शख्स पिएगा या उसे दिया जाएगा कि जिसके खेत से इन बकरियों ने खाया है। तो इस तरह क्या होगा कि बकरियां अपने असल मालिक के पास चली जाएंगी और खेती वाला जो है उसे अपनी खेती मिल जाएगी। तो ये दोनों के लिए आसान है पहले फैसले के मुकाबले में, अगरचे कि ये हुक्म इज्तिहादी था, दोनों ही मामलात इज्तिहादी थे और शरीयत के मुताबिक थे, حضرت داؤد علیہ السلام نے جو فیصلہ کیا وہ بھی شریعت کے مطابق، حضرت سلیمان علیہ السلام نے جو فیصلہ کیا وہ بھی شریعت کے مطابق، پہلا حکم بھی اجتہادی، دوسرا حکم بھی اجتہادی، لیکن دوسرے میں آسانی، پہلے کے مطابق بکریوں والے کی بکریاں چلی جاتی ہیں اور دوسرے فیصلے کے مطابق بکریاں اس شخص کو دے دی جائیں گی جس کی ہیں، اور کھیتی اسے مل جائے گی کہ جس نے پہلے کھیتی کی تھی۔ تو اس حکم میں اور زیادہ آسانی۔ ہماری شریعت میں حکم یہ ہے کہ اگر چرانے والا ساتھ نہ ہو تو جانور جو نقصانات کرتے ہیں اس کا جو ضمان ہے وہ لازم نہیں ہے۔ امام مجاہد رضی اللہ تعالیٰ عنہ کا قول ہے کہ حضرت داؤد علیہ نبی علیہ الصلوۃ والسلام نے جو فیصلہ کیا تھا وہ اس مسئلے کا حل تھا، اور حضرت سلیمان علیہ السلام نے جو تجویز دی تھی وہ تجویز یہ مصالحت پر مبنی تھی، یعنی یہ ایک صلح کی صورت تھی، فیصلہ دونوں طرف سے آیا، حکم جو اصل بنتا ہے وہ داؤد علیہ السلام نے بیان کر دیا، اور جو مصالحت کی راہ تھی، جو آسانی کی شکل تھی، وہ حضرت سلیمان علیہ نبینا علیہ الصلوۃ والسلام نے بیان کر دی۔ سلیمان علیہ السلام پر اللہ تبارک و تعالی نے جو انعامات کیے ہیں اس کا بھی ذکر کیا گیا۔ فرمایا پہاڑوں کا ان کے تابع ہو جانا یہ اللہ کی طرف سے انعام ہے، پہاڑوں اور پرندوں کا ان کے ساتھ تسبیح کرنا، اللہ تبارک و تعالی نے ہوا کو سلیمان علیہ السلام کے تابع کر دیا تھا جو ان کے حکم سے تخت کو ایک ماہ کی مسافت تک اڑا کر لے جاتی تھی، اور جنات کو ان کے تابع کر دیا کہ وہ سلیمان علیہ السلام کے حکم سے سمندروں میں غوطہ زن ہو جاتے اور دیگر معاملات بھی سر انجام دیا کرتے تھے۔ چنانچہ اللہ رب العزت ارشاد فرماتا ہے وَلِسُلَيْمَانَ الرِّيحَ عَاصِفَةً تَجْرِي بِأَمْرِهِ إِلَى الْأَرْضِ الَّتِي بَارَكْنَا فِيهَا وَكُنَّا بِكُلِّ شَيْءٍ عَالِمِينَ وَمِنَ الشَّيَاطِينِ مَنْ يَغُوصُونَ لَهُ وَيَعْمَلُونَ عَمَلًا دُونَ ذَلِكَ وَكُنَّا لَهُمْ حَافِظِينَ، اور تیز ہوا کو سلیمان کے لیے تابع بنا دیا جو اس کے حکم سے اس سرزمین کی طرف چلتی تھی جس میں ہم نے برکت رکھی تھی، اور ہم ہر چیز کو جاننے والے ہیں، وَكُنَّا بِكُلِّ شَيْءٍ عَالِمِينَ، اور کچھ جنات کو سلیمان کے تابع کر دیا جو اس کے لیے غوطے لگاتے اور اس کے علاوہ دوسرے کام بھی کرتے، اور ہم ان جنات کو روکے ہوئے تھے۔ حضرت ایوب علیہ نبینا وعلی صلی اللہ علیہ وسلم کی ازمائش کا ذکر بھی ہے۔ حضرت ایوب علیہ نبینا وعلی صلی اللہ علیہ وسلم یہ حضرت اسحاق علیہ السلام کی نسل سے تھے، اور ان کی جو والدہ محترمہ ہے وہ حضرت لوط علیہ نبینا وعلی صلی اللہ علیہ وسلم کے خاندان سے تعلق رکھتی تھی۔ اللہ پاک نے آپ کو بے شمار نعمتوں سے نوازا تھا، خوبصورتی، مال، اولاد، دولت، وسیع کھیتیاں، سب کچھ تو حاصل تھا۔ پھر اللہ پاک نے آپ کو ازمائش میں ڈالا، آپ کی اولاد ایک حادثے میں وفات پا گئی، مال مویشی جو تھے وہ بھی ہلاک ہو گئے، کھیتیاں سب تباہ ہو گئیں، اور آخر کار شدید بیماری میں مبتلا ہو گئے، لوگ آپ کو چھوڑ گئے، مگر آپ کی جو زوجہ محترمہ تھی حضرت رحمت بنت افرائیم وہ آپ کی خدمت کرتی رہیں۔ برسوں تک مصائب جھیلنے کے بعد آپ نے بارگاہ الہی میں دعا کی، اے میرے رب، بے شک مجھے تکلیف پہنچی اور تو سب سے بڑھ کر رحم فرمانے والا ہے۔ اللہ رب العزت ارشاد فرماتا ہے وَأَيُّوبَ اِذْ نَادَا رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ، اور ایوب کو یاد کرو جب اس نے اپنے رب کو پکارا کہ بے شک مجھے تکلیف پہنچی ہے اور تو سب رحم کرنے والوں سے بڑھ کر رحم کرنے والا ہے۔ تو اللہ کریم نے پھر ان کی تکالیف کو دور فرما دیا۔ حضرت یونس علی نبینا وعلی صلی اللہ علیہ وسلم کا واقعہ بھی اس بارے میں موجود ہے۔ آپ کی قوم کے لوگوں نے آپ کی دعوت حق کو قبول نہ کیا تھا اور نہ ہی آپ کی کسی نصیحت کو مانا، بلکہ وہ اپنے کفر پر قائم رہے، तो हजरत यूनुस अला नबीना वाली सलातु वसलाम आप गजबनाक होकर अपनी कौम के इलाके से आप तशरीफ ले गए और आपने ये गुमान किया कि यह हिजरत आपके लिए जायज है, लेकिन आपने इस हिजरत में अल्लाह तबारक व ताला के हुक्म का इंतजार न किया था, जिसकी वजह से अल्लाह तबारक व ताला ने इन्हें मछली के पेट में डाल दिया। वहां कई किस्म की तारीकियां थी, जैसे दरिया की तारीकी, रात की तारीकी, मछली के पेट की तारीकी। उन अंधेरों में हजरत यूनुस अला नबीना वाले सलातु वस्सलाम ने अपने परवरदिगार आलम से इस तरह दुआ की, ऐ मेरे रब अज्जा व जल्ला, तेरे सिवा कोई माबूद नहीं और तू हर ऐब से पाक है, बेशक मुझसे बेजा हुआ कि मैं अपनी कौम से तेरा इज्न और इजाजत पाने से पहले ही जुदा हो गया। अल्लाह रब्बुल इज्जत इशारत फरमाता है, وَظَنُّونِ إِذْ ذَهَبَ مُغَاضِبًا فَظَنَّ أَن لَّن نَّقْدِرَ عَلَيْهِ فَنَادَى فِي الظُّلُمَاتِ أَن لَّا إِلَٰهَ إِلَّا أَنتَ سُبْحَانَكَ إِنِّي كُنتُ مِنَ الظَّالِمِينَ۔ اور ذُنُّون کو یاد کرو جب وہ غضبناک ہو کر چل پڑے تو اس نے گمان کیا کہ ہم اس پر تنگی نہ کریں گے، तो उसने अंधेरों में पुकारा कि तेरे सिवा कोई माबूद नहीं, तो हर ऐब से पाक है, बेशक मुझसे बेजा हुआ। हजरत साद बिन अबी वकास रजी अल्लाह तआला फरमाते हैं, हम नबी करीम सल्लल्लाहु तआला अलैहि वालिही वसल्लम की खिदमत में बैठे हुए थे कि हजू ने इरशाद फरमाया, क्या मैं तुम्हें ऐसी चीज के बारे में खबर न दू कि जब तुम में से कोई शख्स मुसीबत में मुबतला हो जाए या किसी शख्स पर मुसीबत आ जाए या दुनिया की बलाओं में से कोई बला उस पर नाजिल हो जाए और वो उसके जरिए दुआ करे तो उसकी मुसीबत और वो बला जो इस पर नाजिल हुई है वो बला दूर हो जाए? नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से अर्ज की गई, क्यों नहीं? इरशाद फरमाया, वो चीज हजरत यूनुस अलैहिस्सलाम की दुआ है, ला इलाहा इल्ला अंत सुबहानका इन्नी कुंतु मिनज़्ज़ालिमीन। तो मदनी चैनल के नाजरीन, मुसीबत आ जाए, परेशानी आ जाए, मुख्तलिफ बलाओं में से कोई बला इस पर नाजिल हो जाए, किसी भी तरह की मुसीबत हो, किसी भी तरह की परेशानी हो, इस हदीस से मुबारक से पता चला अगर इस दुआ की कसरत की जाए या इस दुआ को पढ़ा जाए, ला इलाहा इल्ला अंत सुबहानका इन्नी कुंतु मिनज़्ज़ालिमीन, तो अल्लाह तबारक व ताला हर उस आने वाली मुसीबत, परेशानी और उस बला को दूर फरमा देता है। नबी पाक सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम तमाम जहानों के लिए रहमत बनकर आए। अल्लाह रब्बुल इज्जत ने इरशाद फरमाया, वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन, और हमने तुम्हें तमाम जहानों के लिए रहमत बना कर भेजा है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम नबियों, रसूलों और फरिश्तों के लिए रहमत है, दीन और दुनिया में रहमत है, जिन्नात और इंसानों के लिए रहमत है, मोमिन और काफिर के लिए रहमत है, हैवानात, नबातात और जमादात के लिए रहमत है, अलगर्ज के तमाम आलमीन में जितनी चीजें दाखिल हैं, सैयदुल मुरसलीन सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम को अल्लाह तबारक व ताला ने उन सब के लिए ही रहमत बनाकर इस दुनिया में भेजा है। मदनी चैनल के नाजरीन, इसके बाद है सूरतुल हज, इसमें 10 रुकू और 78 आयात मजीनात हैं। इस सूरह मुबारका में हज के ऐलान आम और हज के अहकाम का जिक्र किया गया, इसी मुनासबत से सूरह मुबारका को सूरतुल हज कहा जाता है। कयामत की होलनाकियों का जिक्र है। पहली ही आयत में अल्लाह तबारक व ताला ने तकवा इख्तियार करने का हुक्म देते हुए कयामत की होलनाकियों को बयान किया। कयामत एक जलजले के तौर पर भरपा होगी और इसका जो मंजर है वो दहशतनाक होगा। दूध पिलाने वाली माएं अपने दूध पीते बच्चों को भूल जाएंगी, हामिला औरतों का हमल साकित हो जाएगा, लोग नशे में नजर आएंगे, हालांकि वो नशे में नहीं होंगे। वतरन्नास सुकारा वमा हुम बिसुकारा, और मैं तू उन्हें नशे में देखेगा हालांकि वो नशे में नहीं होंगे। लेकिन दरअसल होगा क्या, अल्लाह के अजाब की शिद्दत की वजह से उनकी कैफियत ऐसी हो जाएगी कि लड़खड़ाते हुए नजर आएंगे। जैसे एक शख्स जिसने नशा किया हुआ होता है, वो लड़खड़ाता हुआ गिरता पड़ता नजर आता है, उस दिन लोग इसी हालत में इसी कैफियत में नजर आएंगे। चुनाच अल्लाह तबारक व ताला इरशाद फरमाता है, या अय्युहन्ना सुत्तकू रब्बकुम इन जलजलत साअति शैउन अजीम यौम तरौनहा تذهل كل مرضعة عما أرضعت وتضع كل ذات حمل حملها وترى الناس سكارى وما هم بسكارى ولكن عذاب الله شديد। فرمایا لوگو اپنے رب سے ڈرو، بے شک قیامت کا زلزلہ بہت بڑی چیز ہے، شیء عظیم، جس دن تم اسے دیکھو گے تو یہ حالت ہوگی کہ हर दूध पिलाने वाली अपने दूध पीते बच्चे को भूल जाएगी और हर हमल वाली अपना हमल डाल देगी, और तू लोगों को देखेगा जैसे नशे में है हालांकि वो नशे में नहीं होंगे। वमा हुम बिसुकारा, हालांकि वो नशे में नहीं होंगे। लेकिन है ये कि अल्लाह का अजाब बड़ा शदीद है, वलाकिन अजाब अल्लाही शदीद। इसी सूरह मुबारका की आयत नंबर 27 से हजरत इब्राहिम खलीदुल्लाह अला नबीना व अलैहि सलातु वस्सलाम के तामीर काबा के शानदार कारनामे को अल्लाह रब्बुल इज्जत ने जिक्र फरमाया। फिर इन्हें हुक्म दिया गया कि बुलंद आवाज में लोगों को हज का ऐलान करें, लोगों के दरमियान हज का ऐलान कर दें, वो आपके पास पैदल और सवार होकर आएंगे। हजरत इब्राहिम खलीदुल्लाह अला नबीन वाली सलात वसलाम ने एक पत्थर पर खड़े होकर निदा की, क्या लोगों, अल्लाह पाक ने तुम्हारे ऊपर हज को फर्ज कर दिया है। अल्लाह पाक ने यह आवाज सबको सुना दी। आवाज इब्राहिम खलीदुल्लाह की थी, रब्बे कायनात ने यह आवाज सबको सुना दी। उलमा ने लिखा कि जिनकी किस्मत में हज करना था, यानी कयामत तक जिनकी किस्मत में है कि वह हज करेंगे, उन्होंने बापों की पुश्तों और माओ के पेटों में जवाब दिया, लब्बैक अल्लाहुम्मा लब्बैक, और आगे चलकर कुर्बानी की तरगीब भी दिलाई गई। जानवरों का इंसानों के काबू में आ जाना यह अल्लाह पाक का बहुत बड़ा एहसान है। ऐसे एहसान को याद दिलाया गया और इस पर शुक्र अदा करने का हुक्म दिया गया। इखलास और परहेजगारी के साथ साथ बंदे को कुर्बानी अल्लाह की राह में देने का जिक्र किया गया। इखलास भी रखें और परहेजगारी भी रखें, इखलास और परहेजगारी के साथ कुर्बानी करें, इसका हुक्म बयान कर दिया गया। अल्लाह रब्बुल इज्जत इरशाद फरमाता है, वअज़्ज़िन फिन्नास बिलहज यातूका रिजालन वअला कुल्लि दामिरिन यातीन मिन कुल्लि फज्जिन अमीक लियशहदू मनाफिअ लहुम वयस्कुरु इस्मल्लाह في أيام معلومات على ما رزقهم من بهيمة الأنعام فكلوا منها وأطعموا البائس الفقير। फरमाया, और लोगों में हज का आम ऐलान कर दो, वो तुम्हारे पास पैदल और हर दुबली ऊंटनी पर सवार होकर आएंगे, जो हर दूर की राह से आती हैं, ताकि वो अपने फवायद पर हाजिर हो जाएं, और मालूम दिनों में अल्लाह के नाम को याद करें इस बात पर कि अल्लाह ने इन्हें बेजुबान मवेशियों से रिस्क दिया, तो तुम इनसे खाओ और मुसीबत ज़दा मोहताज को खिलाओ। आयत नंबर 37 में इबादात में इखलास की तालीम देते हुए फरमाया कि कुर्बानी का मकसद गोश्त पोश्त का हसूल नहीं है, बस बल्कि इस फेले कुर्बानी से तकवा का हुसूल है, वो कुर्बानी की असल रूह है। अगरचे के अल्लाह तबारक व ताला ने अपने आखिरी नबी की उम्मत को कुर्बानी के गोश पोश से इस्तेफादे की इजाजत दी है, लेकिन कुर्बानियों से मकसूद क्या है, फरमाया तकवा का हुसूल है। अल्लाह रब्बुल इज्जत इरशाद फरमाता है, लन यनाल अल्लाह लुहूमुहा ولا دماؤها ولكن يناله التقوى منكم كذلك سخرها لكم لتكبروا الله على ما هداكم وبشر المحسنين. ترجمہ کنز العرفان، اللہ کے ہاں ہرگز نہ ان کے گوشت پہنچتے ہیں اور نہ ان کے خون، البتہ تمہاری طرف سے پرہیزگاری اس کی بارگاہ تک پہنچتی ہے، اسی طرح اس نے یہ جانور تمہارے قابو میں دے دیے تاکہ تم اس بات پر اللہ کی بڑائی بیان کرو کہ اس نے تمہیں ہدایت دی اور نیکی کرنے والوں کو خوشخبری دے دو. وبشر المحسنین، تو اللہ رب العزت کی بارگاہ میں بندے کو ہر حال میں شاکر رہنا چاہیے، شکر گزار رہنا چاہیے. اس کے علاوہ بھی اس پارے اور اس سورہ مبارکہ میں بہت کچھ ہے، جیسے نظام کائنات میں غور و فکر کرنے کی دعوت دی گئی اور فرمایا عالم تر ان اللہ سخر لکم ما فی الارض والفلک تجری فی البحر بامری ویمسک السماء ان تقع علی الارض الا باذنہ ان اللہ بالناس لرؤوف الرحیم. اور یہ بھی واضح کر دیا گیا کہ اسلام کی جو تعلیمات ہیں وہ ہمیشہ کے لیے ہیں. لِكُلِّ أُمَّةٍ جَعَلَّا مَنْسَكَنْهُمْ نَاسِكُوهُ فَلَا يُنَازِعُنَّكَ فِي الْأَمْرِ وَدْعُ إِلَىٰ رَبِّكَ إِنَّكَ لَعَلَىٰ هُدًى مُسْتَقِيمٍ. ہر امت کے لیے ہم نے ایک شریعت بنا دی جس پر انہیں عمل کرنا ہے، تو ہرگز وہ تم سے اس معاملہ میں جھگڑا نہ کریں اور تم اپنے رب کی طرف بلاؤ، بے شک تم سیدھی راہ پر ہو. انک لعلی ہدم مستقیم، باطل خداؤں کا بھی رد کر دیا گیا. اس کے علاوہ بھی اور بہت کچھ ہے. مدنی چینل کے ناظرین، ہمارے آج کے سلسلے کا وقت اختتام کو پہنچا. ہم آپ سے اجازت چاہتے ہیں، دعا گو ہیں اللہ کریم ہماری حاضری کو قبول فرمائے، ہمیں ماہ محترم کی برکتیں حاصل کرنے والا بھی بنائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم.
حرم زام میں آتی